نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين جی ہم نے الحمدللہ ابھی تک حدیث نمبر 1196 تک ہم نے کر لیا ہوا اپنا ریویو انشاءاللہ تعالی نیکسٹ آیات سے دیکھتے ہیں اپنا ریویو سیشن بسم اللہ الرحمن الرحیم جی ہما غنی آپ بتائیں گی کہ ہمارے دین اسلام میں کسی عہدے کی خواہش کرنا درخواست کرنا اس کے بارے میں کیا حکم ہے
جی السلام علیکم ورحمۃ اللہ اس میں ہمارے دین اسلام میں کوئی چیز طلب مانگنا وہ اچھی بات نہیں ہے وہ ضرورت نہیں ہے لیکن ہاں اگر آپ کو مل جاتی ہے تو وہ اللہ اس میں مدد کرے گا لیکن خود سے آگے بڑھ کے طلب کرنا یہ جائز نہیں ہے
اچھا ہمارے دین کے اندر اس چیز کے کو پسند نہیں کیا گیا کہ آگے بڑھ کے خود کہا جائے کہ نہیں جی مجھے دی جائے وہ تو اتنا بھی منع ہے جائے کہ یہ کہ انسان اس کے اوپر جھگڑے کرنے لگے اور یہ کہے کہ میں تو اسی وقت رہوں گی اگر جو ہے مجھے یہ عہدہ دیا جائے ادروائز میں تو چھوڑ کے جا رہی ہوں جی آپ نے تو مجھے عہدہ ہی نہیں دیا تو میری تو یہی کنڈیشن ہے یا کسی جگہ پہ بھی یہ سوچے کہ مجھے یہ ذمہ داری اگر ملے گی یہ والا کام مجھے ملے گا تو میں کروں گی اور میں آؤں گی ادروائز میں نہیں آ رہی یہ چیزیں انتہائی ناپسندیدہ ہیں اور جب کوئی انسان ایسا کرتا ہے تو اللہ کی مدد نہیں ہوتی پھر اللہ کی مدد تبھی آئے گی جب آپ کو کام دیا جاتا ہے تو پھر آپ بغیر مانگے اور بغیر لالچ کیے آپ اس کو لیتے ہیں اس کے اندر آپ یاد رکھیے گا چاہے کوئی جی پی ایل بننے کا ہو چاہے کوئی ایڈمنسٹریشن کے کام کا ہو چاہے کوئی کچھ کسی قسم کے بھی کام کا ہو کبھی اس چیز کا لالچ کر کے نہ آئیے گا یا یہ سوچے گا میں تو اتنے عرصے سے کام کر رہی ہوں یا میں اتنے عرصے سے اسٹوڈنٹ ہوں ابھی تک مجھے تو کچھ بنایا نہیں اوروں کو بنا دی یہی ہے نا ہمارے لیے تو چھوٹی چھوٹی یہی چیزیں ہیں اسی طرح آپ کسی جگہ بھی خدمت خلق کی کسی آرگنائزیشن میں کام اگر کر رہے ہیں تو وہاں پہ عہدے کی طلب کرنا کہ مجھے پریزیڈنٹ بنایا جائے مجھے ٹریجرر بنایا جائے مجھے یہ دیا جائے اور اس چیز کے بارے میں دل میں کینہ رکھنا کہ فلاں کو کیوں بنا دیا اور مجھے کیوں نہیں بنایا آپ دیکھتے ہیں صحابہ کرام بھاگتے تھے ان چیزوں سے اور ہم لڑتے ہیں انہی چیزوں کے لیے کیسی عجیب بات ہے نا چاہے پیسے کے لیے نہیں پیسے نہیں ملنے ہوتے چاہے بس عہدے کی چاہت حب جاہ اس کو کہتے ہیں اتنی عہدے کی چاہت ہے کہ چھوٹی چھوٹی چیز اب کیا کوئی صدر تو نہیں بن رہے ہوتے کوئی کسی جگہ کے وزیر اعظم کوئی اختیارات بھی نہیں ہے بس یہ کہ میرا نام ہو جائے میں مسجدوں میں میں ان اداروں میں میں جہاں پہ پڑھتی ہوں وہاں پہ یا کہیں پہ بھی بس مجھے کوئی عہدہ ملے کوئی کرسی ملے تب ہم بہت دفعہ سیاستدانوں کو بہت کنڈیم کرتے ہیں بہت اور لوگوں کو کنڈیم کرتے ہیں کہ جی دیکھو یہ ایسے ہیں دیکھو ان کو تو یہ لالچ ہے لیکن اگر ہم اپنے آپ کو ان جگہ پہ رکھ کے دیکھیں نا تو پتہ نہیں ہم بھی کتنے بڑے فرعون بن جائیں اگر ہمیں وہی چانس ملے کیونکہ جب ہم چھوٹی چھوٹی چیزوں پہ اپنے آپ کو کنٹرول نہیں کر پاتے تو مجھے بتائیں کہ پھر بڑی چیز اگر سامنے آئے جس میں پاور بھی ہے جس میں پیسہ بھی ہے جس میں اور بھی آپ کے پاس اختیارات بھی ہیں تو اس میں کیا ہوگا اگر ہم اتنے سے ٹیسٹ میں فیل ہو جاتے ہیں اگر ہم ایک کلاس میں ایک ادارے میں کسی جگہ پہ بھی ہمیں جب تک پوزیشن نہ ملے ہم راضی نہیں ہوتے اور اگر پوزیشن سے کوئی ہٹا دے اصل امتحان تب ہوتا نا پوزیشن سے کوئی ہٹا دے پھر اس کے بعد ہماری کیا حالت ہوتی پھر ہم کتنا تل ملاتے ہیں تو یہ سب ہمارے امتحان ہے اللہ تعالیٰ امتحان لیتا ہے یا تم خالص بھی ہو اللہ کی خاطر یا یہ صرف تم عہدوں کے لیے کر رہے ہو جو انسان عہدے کے لیے کر رہا ہوگا اس کو تو ہٹایا جائے گا تو وہ تو پھر اتنا ناراض ہوگا کہ کبھی دوبارہ آنے کو تیار نہیں ہوگا لیکن جو لوگ خالص اللہ کے لیے کر رہے تھے ان کو عہدہ ملے یا نہ ملے مل بھی گیا تو تب بھی کوئی بڑی بات نہیں نہ بھی ملا تو تب بھی کوئی بڑی بات نہیں وہ آگے بڑھ بڑھ کے مانگتے نہیں ہیں یا اس چیز کے اوپر پراؤڈ نہیں ہو جاتے کہ ہمیں ملا ہوا ہے اور نہ اس چیز پہ ناراض ہوتے ہیں کہ ہمیں کیوں نہیں دیا گیا تو یہ یاد رکھیے گا عہدہ مانگنا اس کا لالچ رکھنا دل میں اس کی چاہے آپ نہیں بھی مانگے مگر دل میں اس کی ہرس رکھنا کہ مجھے دیا جائے مجھے کیوں نہیں ملا ہے تو میں کیوں نہیں ان کو نظر آ رہی और इंसान बाज दफा, शैतान इतना इंसान को बहकाता है, इंसान बाज दफा कहता है देखो मैं, मुझे ओहदे का तो कोई लालच नहीं है, मैं तो वैसे ही कह रही हूँ ये सर, हालांकि पीछे ओहदे का ही लालच होता है और उसकी वजह से लड़ाइयाँ झगड़े हो रहे होते हैं और वो लोग बुरे लगने लगते हैं कि जिनको वो ओहदा मिल गया जो मेरी चाहत थी। मसलन मैं अगर चाहती हूँ कि मुझे प्रेसिडेंट बनाया जाए, किसी और को वो ओहदा मिल गया तो अब उसके साथ वो जिसको कहते ना बैर ले लिया है कि बस किसी तरह अब इसको ना काम करने दिया जाए, वो आंख में चुभने लगता है। ये सब इस चीज की निशानियां है कि हुब्बे जाह ये तमन्ना है दिल में, और ये इतनी बुरी चीज है कि इंसान के दीन का सफाया कर देती है, हुब्बे माल और हुब्बे जाह। अल्लाह अकबर जी। यास्मीन इकबाल जी, आप बताएंगी कि फिर यूसुफ अलैहिस्सलाम ने क्यों मांगा था कि भाई मुझे बना दिया जाए ट्रेजरर?
जी, अस्सलाम वालेकुम वरहमतुल्लाह वबरकातुहू। यूसुफ अलैहिस्सलाम को इसलिए बनाया था कि वो केपेबल थे, और फिर उन्होंने इसलिए कहा था कि अगर आप में केपेबिलिटी हो तो आप फिर वो ओहदे के लिए अगर इंसाफ से कर सकते हैं, तो ये सर ने बताया था, तो उन्होंने मांगा था। वैसे इस चीज को नापसंद फरमाया
हम
गया।
सारे ही कहेंगे जी मेरे से ज्यादा तो केपेबल कोई है ही नहीं, आजकल तो हर एक अपने आप को सबसे ही बड़ा केपेबल समझता है।
उन्होंने तो प्रूफ किया था ना, उन्होंने जैसे ख्वाब की ताबीर वगैरह सब, जो उन्होंने ख्वाब देखा था उसकी ताबीर बयान की थी एग्जैक्टली, जैसे इतनी गाय है, ये पूरा जो हमने सूरह यूसुफ में पढ़ा है, तो उन्होंने तो पूरा जब किया था उसके हिसाब से उन्होंने एतमाद करके फिर उनको पता था, ये उन्होंने भी ये मालूम था कि यूसुफ अलैहिस्सलाम इस चीज के केपेबल हैं, तो उन्होंने फिर ओहदा मांगा भी था तो उनको दिया भी गया था, और उन्होंने बड़ी खुशी उसलूबी से उसको किया था।
जज़ाकअल्लाह खैरन। और दूसरी बात यह है कि जब इंसान ये देखे ना कि जो एक्सपर्टीज मेरे पास है, मिसाल के तौर पे अगर मैं देखती हूँ कि भाई यहाँ पे मसलन है कोई मैनेजमेंट का ऐसा काम है जो कि जिसका मुझे एक्सपीरियंस है, मुझे इसका पता है, और मैं नहीं देखती कि वहाँ पे और कोई है जो उस वो काम उतने तरीके के साथ कर सके, मसलन चलो मैनेजमेंट ना सही, अकाउंटेंसी है कोई ऐसी चीज़ है, जैसे यूसुफ अलैहिस्सलाम ने ट्रेजर के लिए अपने आप को पेश किया था कि मैं ये काम को संभाल सकता हूँ, क्योंकि वो एक ख्वाब की ताबीर जान के उनको वो फोकस थे, उनको पता था कि किस तरह से इसको हैंडल किया जाए तो ये भलाई होगी लोगों की इसमें। जब इंसान ये समझता हो कि मेरे पास जो एक्सपर्टीज है सच्ची नीयत के साथ, सच्चे दिल के साथ मेरे पास जो एक्सपर्टीज है वो ये किसी और को ये काम देंगे तो ये काम खराब हो जाएगा, तब वो अपने आप को पेश कर सकता है, पर ये नहीं कि उस वक्त भी लड़ाई शुरू कर दे। अब यूसुफ अलैहिस्सलाम ने एक अपनी सर्विसेज पेश की थी, मगर उन्होंने उनको गिरेबान से नहीं पकड़ लिया था कि आप मुझे बनाए, अगर नहीं मुझे बनाए मैंने तो ख्वाब की ताबीर ही नहीं आपको बतानी, मैं नहीं फिर इस तरह बताता, लो मैंने तो आपको बताई थी, अब आप मेरा ही हक है, पहले आप मुझे इस चीज के ऊपर गारंटी दें कि आप मुझे रखेंगे तो तब मैं बताऊंगा, ऐसी कोई चीज नहीं की थी। जहां पे आपको लगता है कि फसाद पढ़ सकता है वहां पे नहीं, जहां पे आपको लगता है कि फसाद के बगैर आप ये काम कर सकते हैं, दूसरे ये कि कोई भी और उतनी एक्सपर्टीज नहीं उस फील्ड की रखता जिस फील्ड के लिए आप अपनी सर्विस पेश कर सकते हैं और इसमें सबकी भलाई है, सिंसेरिटी के साथ आप अपनी सर्विसेज पेश कर सकते हैं। मिसाल के तौर पे हमारे क्लास में कई हम दफा मसलन पूछते हैं कि भाई कोई है जो अपनी ये कंप्यूटर का इल्म जानता हो, जो कोई है जो वेबसाइट का जानता हो, कोई है जो अपने लिए इस फील्ड में अपना वो दे सकता हो। जी जज़ाकअल्लाह खैरन, आपने भी यही बात की कंप्यूटर स्किल्स, जी तो कोई है जो इस तरह से कर सकता हो, तो जब हम ऐसे करते हैं तो फिर कुछ लोग आगे आते हैं कि हाँ जी हमें ये आता है, वो अपनी सर्विसेज वॉलंटियर करते हैं, तो उसमें कोई हर्ज नहीं है, लेकिन वो फिर ठीक है फिर अब हम उनसे लेते हैं काम नहीं लेते वो बात की बात है, लेकिन उन्होंने अब उनका ये बुरा नहीं है कि मैं क्यों अपने आप को कहूँ कि मैं जानती हूँ, ये तो फिर गलत हो जाएगा, ये तो ओहदे की चाहत हो जाएगी, ये नहीं फिर। या किसी के अंदर और कोई स्किल्स हैं, कोई बेहतरीन मैनेजमेंट कर लेते हैं लोग, कोई और किसी तरह अपना टाइम निकाल के, बाज दफा सिर्फ टाइम चाहिए होता है, सिर्फ टाइम और कुछ भी नहीं चाहिए होता, छोटा सा काम होता है लेकिन किसी के पास भी नहीं टाइम होता कि इसके लिए अपना वो करे, और बाज दफा वो ऐसा काम नहीं होता कि जो बहुत नाम वाला हो जिसमें बड़ी शोहरत हो, और तो कोई अगर कहता है कि हाँ मैं टाइम निकाल सकता हूँ तो इसमें भी कोई हर्ज नहीं है, वो चूंकि अपनी सर्विस सिर्फ बता रहा है कि जी मैं ये चीज जो आपको जरूरत है ये मेरे पास है, मेरे पास ये कैपेबिलिटी या ये स्किल या ये चीज है, तो फिर मैं अपने आप को पेश कर सकती हूँ। हाँ जी, ऐसे ही आप कह सकते हैं कि जी मैं इस चीज़ के में, मैं मसलन ग्रुप लीडर के लिए अगर आपको ज़रूरत है तो मेरे पास टाइम है और मेरे पास यहाँ तक का इल्म है, तो आप अगर आपको ज़रूरत हो तो मैं अपनी सर्विसेज दे सकती हूँ। मगर देखें, ये देखिए एक चीज़ डिफरेंट है, दोनों में फ़र्क है, एक ये चीज़ है और एक दूसरी ये चीज़ है। अगर आप आपने ना मुझे ग्रुप इंचार्ज बनाया तो फिर आप लोगों को फ़ोन कर रहे हैं, देखें जी इन्होंने मुझे बनाया नहीं है और ऐसे है, और देखें जी अब मेरा मुझे तो कुछ समझा ही नहीं, और मैं तो इतने साल से ऐसे थी, और स्टूडेंट्स के दिलो दिमाग के अंदर भी फतूर भरना शुरू कर दिया, फसाद डालना शुरू कर दिया और नाराज होने लगे, और आपने उसको क्यों बना दिया, वो भी तो मेरी दोस्त थी, उसने मेरे साथ ज्वाइन किया था और ऐसे किया था और आपने मुझे नहीं बनाया, और इसकी वजह से बार दफा क्लास छोड़ के चले जाना, बार दफा इतना गुस्सा करना, ये तो फिर ओहदे की चाहत नहीं तो और क्या है। गिविंग मैनेजमेंट वॉलंटियर टेकिंग फोन, जी बिल्कुल, फोन कॉल के लिए वॉलंटियर किया है, किसी और चीज़, लेकिन जब अल्लाह की खातिर कोई करना वाला होता है ना, तो फिर वो एक डिफरेंट बात होती है कि इंसान ये कह रहा है भी एक अल्लाह के दीन का काम है, कोई आगे नहीं आ रहा, अगर लोग नहीं आएंगे तो फिर कैसे चलेगा आगे, तो इसकी मैं मददगार बनना चाहती हूँ। अगर मेरी सर्विसेज की कभी जरूरत पड़े तो मुझे खुशी होगी कि मैं अपनी खदमात दे सकूं, बस इतना हद तक कहना होता है, जैसे यूसुफ अलैहिस्सलाम ने कहा। लेकिन क्या हमारे यहाँ ऐसा होता है? हमारे यहाँ तो इसके ऊपर लड़ाइयाँ होती हैं, झगड़े होते हैं, एक दूसरे का मुंह नहीं देखते, फिर उसके बाद एक दूसरे के साथ रत्ता ताल्लुक कर लेते हैं, फिर उनको बदनाम करने लगते हैं जो वो मस्जिद वाले हैं या जो वो इदारे वाले हैं, ये तो ऐसे हैं, कि वो ग्रज अंदर क्या होता है कि इन्होंने मुझे क्यों नहीं ओहदा दिया जी। और अगर जीपीएल से आप बता दिया जाए कि नहीं जी अब आपकी जरूरत नहीं है, तो फिर उसके बाद फिर तो साफ ही पता चल जाता है कि कौन है जो अल्लाह की खातिर कर रहा था और कौन है जो ओहदों के पीछे कर रहा है। फिर उसके बाद फिर इतना ज्यादा इसको बुरा मानना कि हमें हटाया क्यों है इससे, तो क्या इससे हम कभी बार दफा सोचते हैं ना कि नहीं हमारी नीयत तो बस अल्लाह की खातिर खालिस है। अपने आप को वाकई अगर हम कभी चेक करना चाहते हैं तो यहाँ पे चेकिंग हो जाती है कि मेरी नीयत किसके लिए थी। अगर वाकई ओहदे के लिए नहीं थी, वाकई नहीं थी, अगर मुझे तो ओहदा नहीं चाहिए, मुझे तो ओहदा नहीं चाहिए, हम हर वक्त ये कहते हैं, अगर वाकई नहीं थी तो फिर मुझे क्यों इतना रंज हो रहा है कि मुझे हटाया क्यों गया है, अब मैंने नहीं पढ़ना यहाँ पे, मैंने नहीं कोई काम करना, और ऐसे हो जाना कि जैसे आप किसी को पहचानते ही नहीं है, बिल्कुल कता ताल्लुक कर देना, कुरान को ही पढ़ना छोड़ देना, या इधर उधर लोगों के अंदर बुरी बातें करने लगना उस इदारे के बारे में जी। अब लड़ाइयाँ भी डालते हैं और बिल्कुल दूसरों को भी काम नहीं करने देते, तो ये इस दोनों चीजों में अब आपको फर्क पता चल गया कि इस बात, क्योंकि जब हम कहते हैं कि भाई ओहदे की तमा नहीं करनी, बाज लोग इतने केयरफुल हो जाते हैं कि वो कहते हैं हमने कभी कोई काम करना ही नहीं, तो अब वो दूसरों को क्या पता चलेगा आपके अंदर, हो सकता है कि बहुत अच्छी स्किल्स हों, बहुत जबरदस्त आप काम कर सकते हो अल्लाह के रास्ते में, है ना, अब आप खामोश रहते हैं तो पता नहीं चलता। तो इंसान बताए जरूर मगर लालच ना हो, लालच होने में और अपनी खिदमात को पेश करने में बहुत फर्क है। और जिस वक्त कोर्सेज खत्म होते हैं, सब ग्रुप्स डिसबैंड हो जाते हैं, उसके बाद नए ग्रुप्स बनते हैं, नए लोगों को खिदमात देने का मौका दिया जाता है, सब किया जाता है, तो आप देखेंगे उस वक्त भी बहुत सारे मसले पड़ते हैं। इसी तरह जिस वक्त के अगर कोई सही नहीं काम कर रहा होता, उसको कभी हटाया जाता है, तब भी बहुत बड़े मसले पड़ते हैं। तो ये टाइम टू टाइम ऐसी चीजें अल्लाह ताला ही टेस्ट में इंसान को डाल देता है कि अब पता चले कि तुम्हारे अंदर इखलास कितना है। लेकिन याद रखें, शैतान जो था ना, उसका पता तब नहीं चला जब वो इबादत कर रहा था, अकेले बैठ के इबादत करते रहना, तस्बीहां जपते रहना, नमाजें पढ़ते रहना तो आसान है, लेकिन पता तब चलता है जब टेस्ट आता है, पता तब चलता है जब एक हुक्म आता है कि नहीं अब तुमने ये नहीं ये करना है, जो इंसान की अना के खिलाफ हो, तब पता चलता है कि हाँ खालिस कौन था। ये ओहदे मिलना और ना मिलना हमारे लिए बराबर होने चाहिए, इतने हम बेनियाज हो जाए इनसे, अल्लाह हमें बना दे इतने कि अगर मुझे जूतियां उठा के रखने का भी काम मिल जाए, मुझे वैक्यूम करने का भी काम मिल जाए, कोई बात नहीं, जब अल्लाह की खातिर कर रही तो वैक्यूम करने में या कोई ग्रुप इंचार्ज बनने में क्या फर्क है। और मैं मुझे पीछे बैठ के कोई काम करने में और आगे आगे कोई काम करने में इसमें कोई फर्क नहीं लगना चाहिए, मुझे ओहदा मिले या ना मिले। मैं कई लोग सुबहान अल्लाह, मैं रश्क करती हूँ उन लोगों पे, रश्क करती हूँ जब मुझे कुछ लोगों का पता चलता है, बिहाइंड द सीन्स वो कब से छुप छुप के क्या क्या काम कर रहे थे अल्लाह की तरफ से। उनका भी अल्लाह ताला ने उनका नाम नेक नामी उनकी लिखनी होती है, अल्लाह दुनिया में भी उनको नेक नामी देता है कि ऐसे ही सामने आ जाता है, पता चल जाता है कहाँ से खाड़ छपवा के किधर किधर दे रहे हैं, किधर किस किस को सुनवा रहे हैं क्लास, कैसे कैसे कहाँ, और खामोशी से बिल्कुल किसी को उनका पता ही नहीं है। मुझे रश्क आता है ऐसे लोगों पर, कहते इनका काम बच गया, और वो जो मेरे जैसे आपके जैसे जो सामने आके काम कर रहे होते हैं इनका हमेशा खतरा रहता है, पता नहीं कहीं ये ना हो कि रियाकारी आ गई हो, कहीं ये ना हो कि काम जाया हो गया हो। ये तो बड़े खतरे में होते हैं, ओदों वाले बहुत खतरे में, जो छुप के काम करने वाले वो तो बड़े सेफ हैं, वो काबिल रश्क हैं, वो छुपे में हैं, अल्लाह उनको कैसा अजर देगा वो उस दिन पता चलेगा, वो ये कितने आगे बढ़ गए थे। अल्लाह अकबर। तो ये हदीस आप ये ना सोचिएगा कोई वजीर आजम के लिए है, कोई गवर्नरों के लिए है, कोई उन हम सब के लिए ये अहादीस बहुत इंपॉर्टेंट है, क्योंकि हम सब ऐसी जगहों के ऊपर हैं जहाँ पे छोटी छोटी चीज़ों के ऊपर थोड़ा थोड़ा छोटा छोटा ही एक नाम हो जाता है, हम उसकी चाह के अंदर ही बाज़ दफ़ा अपना अजर गंवा देते हैं, हुब्बे जाह के अंदर हम इतने दीवाने हो जाते हैं कि उसके ऊपर अफसोस सबसे ज़्यादा ये होता है जब कुरान पढ़ने वालों में हुब्बे जाह आ जाए, ये कुरान पढ़ के फिर शैतान उनका इस तरह से अमल ज़ाया करा देता है कि अब हम नहीं जा रहे काम करना, क्यों नहीं हमें दिया गया, जब ये आ जाए ना क्यों नहीं मुझे मिला, तो फिर ये कौन सी हमारी खूबी थी कि हम ये कह रहे हैं कि मैं तो खिदमत करना चाहती हूँ, वो तो फिर वो सियासतदानों वाली बात हो गई, हम तो खिदमत करना चाहते हैं, जब आप खिदमत का मौका नहीं मिला तो लड़ने पे आ गए, फिर हम उनको क्या बुरा कहते हैं, तो हम वही कैरेक्टर तो हम खुद भी हैं। तो ये बहुत समझने वाली अहादीस है हमारे लिए सबके लिए। अच्छा जी, आगे फिर हम देखते हैं अगली हदीस के अंदर, दो लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको ओहदा नहीं दिया। क्यों नहीं दिया था आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको ओहदा? नफीसा आप बताएंगी? जी नफीसा
जी, अस्सलाम वालेकुम जी। उन्होंने इसलिए नहीं दिया था कि वो उन्होंने खुद अपने खुद से मांगा था कि ये ओहदा हमें दे देना।
शाबाश, यानी उन्होंने खुद से मांगा था कि हमें ये ओहदा दे दिया जाए। तो जब कोई खुद से मांगे का तो आप सल्लल्लाहु अलैहि वसल्लम उसको नहीं देते थे, यानी अब क्योंकि ये खतरा हो गया था ना कि ये हुब्बे जा ना आ जाए इनके अंदर, नबी सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा हमारा खैर ख्वाह कोई नहीं है, तो वो नहीं चाहते थे कि ये इस चीज के अंदर पढ़ के ये ना हो कि इनका अमल जाया हो जाए। वो इंसान कभी सही से काम नहीं कर सकता जो लालच के अंदर करता है। बाज दफा लोग इतने ज्यादा पीछे पड़ जाते हैं, क्यों नहीं हमें काम दे रहे क्यों? अरे अगर आप अल्लाह से मांगे तो वो ज्यादा बेहतर है, अल्लाह ताला से खालिस नीयत के साथ मांगे, अल्लाह मुझसे कोई काम करा ले, अल्लाह ताला आपका ख्याल दिल में डाल देगा किसी के, बजाय इसके कि आप दूसरे की गर्दन पकड़ लें कि अब आप काम दे के ही रहेंगे, आपने नहीं दिया तो दिन रात उसका दिमाग खराब कर रहे हैं कि आपने काम क्यों नहीं हमें अभी तक दिया। इसका मतलब है कोई ना कोई वजह होगी कि आज तक काम नहीं मिल रहा, क्योंकि ये अल्लाह ही है जिससे चाहे अपनी दीन की जो खिदमत ले। इंसानों के बस की बात नहीं, कोई नहीं आपको दे रहा होता काम, अल्लाह ताला आपको चुनता है। और याद रखें जो लोग अच्छा काम करते हैं अल्लाह के रास्ते में खालिस होके और वाकई वो अल्लाह की खातिर कर रहे होते हैं, और यानी अपना टाइम नहीं देखते, वो घड़ी नहीं देख रहे होते मैंने कितने घंटे लगाए हैं, जैसे कि कोई किसी कंपनी में काम करने वाला, वो बेलॉस होके कर रहे होते हैं, अल्लाह ताला उनके लिए एक के बाद एक दरवाजा जरूर खोलता जाता है। और जो लोग लेजी हो जाते हैं, जो काम के ऊपर सुस्ती दिखाते हैं और काम को बोझ समझने लगते हैं और काम से बस बेजारी से करते हैं, या काम को कुछ नहीं समझते, पूरी डेडिकेशन के साथ नहीं करते, पूरे अच्छे तरीके से आसान तरीके से नहीं करते, अल्लाह ताला काम उनसे वापस ले लेता। ये इसमें किसी का भी नहीं कसूर होता। जब भी मैंने आपको बताया था कि नेकी का कोई मौका आपके हाथ से चला जाए ना, तो याद रखिएगा अल्लाह ताला से ही माफी मांगिएगा, इस्तग़फ़ार कीजिएगा कि अल्लाह ये नेकी का मौका मुझसे छिन गया। बाज़ दफ़ा इंसान की अपनी गलतियों की वजह से ही नेकी के मौके छिन जाते हैं, ठीक है। अच्छा, फिर हम यहाँ पे देखते हैं कि मुआज़ बिन जबल फरमाते हैं अबू मूसा से कि मैं तो इससे नहीं उतरूंगा जब तक ये जो मुर्तद हो गया इसको कत्ल ना कर दिया जाए। तो क्या ये उनका कहना सही था, जबकि कोई भी अपने हाथ के अंदर ले कानून को तो ये दुरुस्त नहीं है? राफिया आप बताएंगी?
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام ورحمۃ اللہ وبرکاتہ. جی
جی آپ کا سوال تھوڑا سا وہ ہو گیا تھا جب میوٹ آن کیا تھا آپ نے, ذرا سا سوال.
حضرت معاذ بن جبل نے حضرت جب ان کو پتا چلا کہ ایک یہودی مسلمان واپس یہودی بن گیا ہے, مرتد ہو گیا ہے, تو انہوں نے فرمایا کہ اس کو قتل کر دیا جائے, تو یہ کیا وہ اس طرح کہہ سکتے تھے؟ جبکہ دیکھیں ہمیں تو بتایا گیا کہ کوئی قانون کو ہاتھ میں نہیں لے سکتا, تو یہ تو عدالت فیصلہ کرے گی, حاکم وقت فیصلہ کرے گا.
جی اس وقت وہ حاکم بنا کے بھیجا گیا تھا ان کو وہاں پہ ابو موسیٰ اشعری کو, تو
معاذ بن جبل کو ان کے پیچھے حاکم بنا کے بھیجا گیا تھا اسی وجہ سے, جزاک اللہ خیر رافیہ, اسی وجہ سے انہوں نے یہ فیصلہ دیا کہ ان کا یہ فیصلہ ان کا یہ ہے کہ ان کو قتل کر دیا جائے کیونکہ یہ مرتد ہو گیا, تو ان کے حکم کے اوپر اس کو قتل کر دیا گیا تھا. اور یہاں پہ یہ مطلب نہیں کہ کوئی بھی جا کے یہ سوچ لے کہ جی یہ مرتد ہو گیا اور اس کو قتل کر دیا جائے, نہیں, بلکہ حضرت معاذ بن جبل حاکم ہی بنا کے بھیجے گئے تھے ان کے پیچھے ابو موسیٰ کے. ٹھیک ہے. اچھا جی ناہید صدیقی جی آپ بتائیں گی کہ کون کس کی رائیت ہے حدیث کے مطابق, کون کون کس کی رائیت بنتی ہے؟ جی آپ کی لائن ان میوٹ کیا میں نے ناہید صدیقی, جی میرے خیال میں وہ نہیں آئے یہاں پہ. جی فرزانہ چودھری آپ بتائیں گی.
جی ہر شخص جو ہے وہ نگران ہے اپنی اس کے نیچے جو بھی اس کے کوئی انڈر ہے, جس طرح سے اگر حدیث کے حوالے سے بات کریں تو جو شخص جو ہے کہ ایک حاکم سے لے کے غلام تک بات ہوئی ہے, تو جو حاکم ہے اس کا نگران اس کے نیچے جتنی رسپانسبلٹیز آتی ہیں وہ اس کے امور کے بارے میں پوچھ گچھ ہوگی, اور پھر ایک جو عام شخص بھی ہے جو ایک عام شہری بھی ہے تو اس کے بارے میں پوچھ ہوگی کہ اس کے گھر والوں کو جو بھی رسپانسبلٹی تھی اس نے نبھائی کہ نہیں نبھائی. اسی طرح اس کی جو بیوی ہے اس کی اس کے اپنے خاوند کے گھر کے بارے میں اور اس کے بچوں کے بارے میں کہ اس نے اس کی کیسی نگرانی کی, اور پھر ایک غلام جو ہے وہ بھی اس کے بارے میں کہ اس نے اپنے آقا کے جو مال جان جو بھی چیزیں اس کے انڈر اس نے دی ہوئی تھیں تو اس نے اس کی کیسے نگرانی کی یا اس کی رسپانسبلٹی کیسے اس نے ادا کی.
تو کیا یہ ہم کہہ سکتے ہیں کہ پھر تو ہر آدمی رائی ہے؟
جی بالکل, ہر بندہ اپنی جگہ پہ وہ رائی ہے. جی
شاباش. یعنی اس سے پتا چلتا ہے, دیکھیں آپ کسی نہ کسی کیٹیگری میں تو ان میں ضرور ہوں گے نا, یا تو آپ حاکم ہیں, چلو آپ حاکم نہ صحیح, تو پھر آپ کسی گھر کے سربراہ ہیں, اگر ہم کہتے ہیں میں مرد نہیں ہوں میں تو سربراہ بھی نہیں ہوں, تو پھر آپ کی کوئی عورت ہیں جو کسی گھر میں رسپانسیبل ہیں, ظاہر ہے پھر اگر آپ عورت ہیں تو پھر آپ کے شوہر ہوں گے اور بچے ہوں گے آپ کے, وہ آپ کے بچے جو ہیں وہ آپ کے انڈر ہیں, اور شوہر کا گھر آپ کے حوالے ہوتا ہے, جس وقت شوہر گھر میں موجود نہیں ہے اس وقت شوہر کی عزت کی حفاظت کرنا, یعنی اپنی عزت کی حفاظت کرنا, شوہر کی حفاظت عزت کی حفاظت کرنا ہے, کیونکہ آپ اس کی عزت ہیں. اپنی عزت کی حفاظت کرنا, کوئی ایسے تعلقات کہیں پہ بھی آؤٹ آف ویڈ لاک, کوئی ایسے تعلقات نہ رکھنا جہاں پہ شوہر کی عزت خراب ہوتی ہو, وہ یہ اس کے اوپر وہ نگران ہے یہ عورت. اسی طرح شوہر کے مال کی نگران ہے, یعنی ایسی جگہ پہ مال نہ ضائع کرے نہ خرچ کرے جہاں پہ شوہر کی اجازت نہیں ہے, جہاں پہ اس کو پسند نہیں ہے. چھپ چھپ کے بعض عورتیں اپنے میکے میں بھیجتی رہتی ہیں, اپنے پیچھے وہاں پہ بھیجتی رہتی ہیں جبکہ شوہر کو پسند نہیں ہے. اگر تو شوہر اتنے کوپریٹو ہیں ان کو نہیں فرق پڑتا اور وہ نہیں کچھ کہتے تو وہ الگ بات ہے, بعض دفعہ بےچارے شوہر کہنا بھی چاہیں تو ان کی ضرورت نہیں ہوتی, تو عورتوں کو پتہ ہوتا ہے اس بات کا. اس میں یہ بات ضرور سامنے رکھنی چاہیے کہ عورت نگران ہے شوہر کے مال کی بھی اس کی عزت کی بھی. اس کا مال ضائع ہونے سے اس عورت کو بچانا, مثال کے طور پہ آپ گھر پہ لائٹیں جلی ہوئی ہیں, پانی چل رہا ہے, چیزیں ضائع ہو رہی ہیں, کھانا پڑا ہوا ہے ضائع ہو رہا ہے اور آپ کو پرواہ ہی نہیں ہے. اب یہ کیا ہے, مال میں صرف پیسے نہیں آتے, جو چیزیں بھی گھر کے اندر ہیں پھٹ رہی ہیں ٹوٹ رہی ہیں ان کو پرواہ ہی نہیں ہے, تو یہ آپ رائی ہیں, وہ آ کے نہیں دیکھے گا, بلکہ آپ ہیں جو سارا دن گھر میں رہتی ہیں, آپ کو چیزوں کی ٹیک کیئر کرنی ہے, آپ کو چیزوں کی نگرانی کرنی ہے, آپ سے سوال ہوگا. ٹھیک ہے, تو عزت کے بارے میں بھی کوئی جگہ پہ ایسی چھپی دوستیاں ایسی چھپے تعلقات بنانے یا پھر مال کے معاملے میں اس کو ضائع کرنا یا وہاں پہ خرچ کرنا, اس سے عورت کی پوچھ ہوگی. اسی طرح اللہ معاف کرے, سب سے مشکل پرچہ عورت کے لیے یہ اولاد کا ہے. اس اولاد کے بارے میں بھی پوچھ ہونی ہے کہ اس کی کیسی تربیت کی, کیونکہ ڈائریکٹ ان کے انڈر ہوتے ہیں, عورتوں کے انڈر یہ بچے ہیں. یعنی ماں سے پوچھا جائے گا اس کے بچوں کے بارے میں, باپ سے بھی. یعنی ابھی ہم نے جیسے دیکھا کہ ایک اگر آدمی ہے تو اس سے اس کی رایا کے بارے میں پوچھا جائے گا. اس کی رایا کون ہے؟ اس کی بیوی اور بچے. اسی طرح اگر بیوی کچھ ایسے کام کرتی ہے اور آدمی پرواہ نہیں کرتا اور وہ بے شرمے لباس میں باہر جاتی ہے یا وہ ایسے تعلقات رکھتی ہے جو کہ صحیح نہیں ہے, تو اس آدمی سے سوال ہوگا کہ تمہارے انڈر یہ عورت تھی اور تم نے اس کو یہ اجازت دی بھی تھی اور تمہاری ماتھے پہ شکن نہیں آتی تھی. اسی طرح بچوں کے لیے بھی وہ بھی رائی ہے اور عورت بھی ڈائریکٹ رائی ہے, تو رائیہ ہے بلکہ اپنے بچوں کے اوپر بھی. اللہ اکبر. اللہ تعالیٰ اس امتحان میں ہمیں سرخرو کر دے کہ ہم اپنی اولادوں کی بہترین تربیت کر سکیں, ورنہ ہم سے اس کے بارے میں پوچھا جائے گا تو ہم کیا جواب دیں گے. اسی طرح غلام, اب کسی جگہ پہ کوئی نوکر ہو سکتا ہے. اب نوکر کا مطلب, غلام کا مطلب یہ نہیں کہ آج کے وقت میں تو غلام ہے نہیں تو لہٰذا اب ہم تو اس سے آزاد ہیں, نہیں. اگر آپ کسی جگہ جاب کر رہے ہیں اور آپ کے انڈر کوئی لوگ ہیں یا آپ کی رسپانسبلٹی ہے کچھ چیزوں کی, تو آپ ان کے بارے میں جواب دہ ہوں گے قیامت کے دن. ٹھیک ہے, اب صرف غلام کو ذہن میں رکھ کے اگر ہم رکھیں تو پھر تو ہم بس وہ اس وقت کے زمانے میں ہی چلے جائیں. پھر آج تو پھر کہیں غلام ملتے نہیں. جہاں جہاں کوئی نوکری کر رہا ہے اس کے انڈر کوئی کچھ تو رسپانسبلٹی ہوگی نا اس کی. مثال کے طور پہ کسی کے اکاؤنٹس کی ہے, مثال کے طور پہ کسی کی کسی کمپنی میں کسی جگہ پہ ایسی جگہ پہ سیکیورٹی کی ہے کسی چیز کی. وہ اب یہ نہیں کہنا میں تو غیر مسلموں کے پاس کام کرتا تھا, میں تو ان کی کمپنی میں کام کرتا تھا, وہ کون سا کوئی مسلمان تھے, تو اگر ٹھیک ہے ان کی چیزوں کو صحیح نہیں دیکھا تو کوئی بات نہیں. ایسا نہیں ہے. آپ جہاں پہ بھی کام کرتے ہیں, آپ کے جو آقا ہیں, مطلب جو آپ کا باس ہے یا وہ جو کمپنی ہے یا جو جیسے یہاں پہ غلام کا آقا ہے, اسی طرح آپ بھی کسی کمپنی میں کام کرتے ہیں, آپ رائی ہیں. جتنی رسپانسبلٹی آپ کے اندر ہے, اسی طرح آپ ایک اگر گروپ انچارج ہیں, آپ کسی جگہ کسی ادارے میں ایڈمنسٹریشن کا کام کرتے ہیں, آپ کے ذمے کوئی کمپیوٹر کا کام ہے, آپ کے ذمے جب دے دی جاتی ہے ایک رسپانسبلٹی تو آپ سے اس کا سوال ہونا, یا تو آپ رسپانسبلٹی لیں ہی نا, نہیں جی میں نہیں یہ پورا کر سکتی. رسپانسبلٹیز کا سوال ہوگا, بیسیکلی یہاں پہ میننگ یہ ہے. جو رسپانسبلٹی, آسان لفظوں میں باپ کو بتا رہی ہوں, جو رسپانسبلٹی ہمارے اوپر ہے, چاہے بچوں کی ہے, چاہے گھر کی ہے, چاہے شوہر کی ہے, چاہے ایز اے سٹیزن میرے اوپر ہے, چاہے میں کسی کمپنی میں کام کرتی ہوں, چاہے کسی ادارے میں کام کرتی ہوں, اپنی ڈیوٹی کو, اپنی رسپانسبلٹی کو نبھانا ہماری ذمہ داری. آپ کو یا تو رسپانسبلٹی لینی ہی نہیں چاہیے, اگر لے لی ہے آپ کے ذمے پڑ گئی ہے, آ گئی ہے آپ کے اوپر, نہیں بھی آپ نے لی تھی بس اللہ کی طرف سے آپ پڑ گئی, آپ ایک ماں بن گئی, آپ ایک بیوی بن گئی, اب اس کے بعد آپ جواب دے ہیں. اور یہ ہمارے پرچے ہیں, ہمارے ٹیسٹ, صرف یہ ترجمہ تفسیر کے ٹیسٹ نہیں ہیں, یہ ہمارے ٹیسٹ کے پیپرز ہیں. گھر, بچے اور جہاں پہ ہم کام کرتے ہیں وہ رسپانسبلٹیز. بعض دفعہ لوگ جو خاص طور پہ اللہ کے دین کی جو کام کی رسپانسبلٹی تھی نا, اس کو کچھ سمجھتے ہی نہیں, اور وہ سوچتے ہیں کہ یہ کون سا ہمیں پیسے دے رہے ہیں, یہ تو والنٹیئر ورک ہی ہے نا, اس کو سب سے زیادہ لیسٹ پرائرٹی ورک سمجھتے ہیں. تو ایسا نہیں ہونا چاہیے, کیونکہ ورنہ یہاں آپ کریں ہی نا, آپ ذمہ داری نہ لیں. اگر لی ہے تو اس کو پورا کریں, اس کو ادا کریں, ذمہ داریوں کی پوچھ ہونی ہے. اللہ اکبر. کیونکہ یہی قیامت کے دن پھر ہمارے لیے کھڑے ہو جائیں گے, اللہ رحم کرے, اللہ معاف ہمیں کر دے, یہ ہمارے لیے کھڑے ہو جائیں گے کہ ہمیں ہمارے حقوق دو, دنیا میں تمہاری ذمہ داری پوری نہیں کی تھی. تو چاہے اسٹوڈنٹ ہیں ہمارے انڈر, چاہے کوئی کام ہمارے انڈر ہیں, لوگ ہیں ہمارے انڈر, ان کی ساری جتنی ذمہ داری ہے وہ پوری کرنا ہماری جاب ہے, ہمارے اس سے سوال ہوگا. بعض لوگ گروپ انچارج بن جاتے ہیں پھر وہ ان کو پرواہ نہیں ہوتی, بعض لوگ کوئی اور کام لے لیتے ہیں, بس کام لینے کا شوق ہے, اس کے بعد کرنا کچھ نہیں ہوتا, اس کو ذمہ داری سمجھ کے نہیں کرنا ہوتا کہ میرے اوپر ایک ذمہ داری ہے. کوئی پوچھ لے گا ڈنڈے کے زور پہ کرا لو تو پھر کریں گے, اگر نہیں کوئی پوچھنے والا تو نہ ہی پوچھنے والا تو پھر چھوڑو. ان کو یہ نہیں یہ ڈر ہوتا کہ ہمیں اللہ کے آگے اس کو جواب دے ہونا. ٹھیک ہے, سمجھ آ گئی ہے یہ بات صحیح طرح. الحمدللہ. اچھا جی شہناشا آپ بتائیں گی کہ یہاں پہ جو حدیث ہے 1200, اس میں کون کس کی عیادت کے لیے آیا تھا اور روایت کون کر رہا؟
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ استاذہ. جی روایت حسن البصری کر رہے ہیں, اور بیماری میں وہ معقل بن یسار جب فوت ہوئے تھے نا, تو اس بیماری میں عبید اللہ بن زیاد معقل بن یسار کی عیادت کے لیے آئے تھے.
شاباش, آپ بتائیں گی آپ کے عبید اللہ بن زیاد کون تھا؟
جی یہ وہ آدمی تھا جس نے حسین رضی اللہ عنہ کو کوفہ میں بلایا تھا کہ ہم تمہاری مدد کریں گے, آپ یہاں پہ آئے.
اچھا یعنی وہ ہو واز ہی, وہ ویسے کون تھا؟
صحابی,
ایک عام آدمی تھا یا ان عوام میں سے؟ آپ کہہ رہی ہیں آپ کا مطلب ہے
نہیں, یہ وہاں کا کوئی لیڈر تھا, حکمران تھا.
ٹھیک صحیح. دیکھیں یاد رکھیے گا یہ کوفہ کا حکمران تھا, ٹھیک ہے, اس نے بلایا نہیں تھا بیسیکلی, وہ تو کوفہ کے لوگوں نے بلایا تھا, لیکن یہ کوفہ کا حکمران تھا. جس وقت حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کوفہ کی طرف جا رہے تھے, تو تب اس نے آگے بڑھ کے, یزید نے تو کہا تھا کہ مطلب قتل کرنے کو تو نہیں کہا تھا ظاہر ہے, لیکن یزید ایک ہوتی نا بڑی حکومت, ایک ہوتی ہے سینٹرل گورنمنٹ, وہ تو یزید کے انڈر تھی نا, وہ خلیفہ تھا پورے اسلامی مملکت کا تھا, لیکن اس کو کوفہ کا حکمران, جیسے ہم ایک تو ہمارے پورے ملک کا پریزیڈنٹ ہے, پھر اسی طرح اسٹیٹس کے بھی تو گورنر وغیرہ ہیں نا, اسی طرح کوفہ کا سمجھ لیں وہ گورنر یا حکمران یہ عبید اللہ بن زیاد تھا, جبکہ پوری اسلامی مملکت کا یزید تھا. تو یزید نے بے شک کہ اس کو نہیں کہا تھا, لیکن اس نے آگے بڑھ کے خود سے حضرت امام حسین کے سامنے جو ان کے ساتھ واقعہ کیا تھا. اب آپ مجھے بتائیں گی کون بتائے گا کہ جی سمیہ اختر آپ مجھے بتائیں گی یہ سارا واقعہ کہ کیا ہوا تھا.
جی سمیہ, سارا واقعہ وہ کربلا والا.
جی کہ کیا ہوا تھا کربلا میں واقعہ.
جی سوری اتنے ڈیٹیل تو مجھے نہیں یاد, بس یہ کہ کوفہ والوں نے یزید کو تھوڑا سا سمجھا تھا کہ وہ
امام حسین نے کیا مطلب شرائط رکھی تھی, کوئی یعنی مطالبے کیا کیے تھے؟
انہوں نے کہا تھا کہ بس وہ ڈائریکٹ یزید سے مل کر بات کرنا چاہتے ہیں, وہ صرف مل کر حکومت کو امپروو کرنا چاہتے تھے کہ اس کو اچھا امپروو کر دیں, لیکن لوگوں نے ان کو ان سے ملنے سے روک دیا تھا کہ یہ ملیں گے تو کہیں یہ حکومت نہ لے لیں. وہ حکومت لینے کے لیے نہیں گئے تھے, کچھ حکومت کے ساتھ مل کے اس کو امپروو کرنے کے لیے گئے تھے, اور وہ صرف یزید سے ڈائریکٹ ملنا چاہتے تھے, بات کرنا چاہتے تھے, اور وہ یزید کو ڈر تھا کہ شاید یہ آ جائیں تو حکومت پر نہ چھا جائیں, اور انہیں کہا تھا کہ ان کو وہاں روکے رکھیں تاکہ وہ آگے حکومت تک نہ پہنچیں. تو درمیان میں جو لوگوں نے
آپ مجھے بتائیں گی, جی راحت آپ بتائیں گی کہ اور کون سے مطالبے تھے جو امام حسین رضی اللہ تعالیٰ عنہ نے کیے تھے کہ ان میں سے کوئی مطالبہ مان لیا جائے؟
جی میں ویسے باہر ہوں لیکن میں کسی آفس میں, تو میں تھوڑا سا جو مجھے سمجھ آ رہی ہے میں بتا دیتی ہوں. اب یہ تھا کہ حسین رضی اللہ تعالیٰ عنہ نے تین مطالبے کیے تھے کہ واپس جانے دو بارڈر لائن سے, اور یزید کے مطلب کہ خلافت میں بھیج دو ان کے پاس, تو مسلمان کے جو لکشے تھے وہ سرحدوں پر تھے نا, تو سرحدوں کی طرف جانے نہیں دے رہے تھے, تو عبداللہ نے انہیں جانے نہیں دیا تھا, تو ان پر ان کی ان بن ہو گئی تھی. اور جو حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کا جو بات ہے, وہ خبر یزید کو جب ملی تو یزید نے بہت افسوس کیا, کیونکہ یزید تو چاہتا نہیں تھا نا نقصان پہنچانا. تو کچھ بھی
شاباش, یعنی یہ تین مطالبے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ نے کیے تھے کہ ان میں سے کوئی بھی مان لیا جائے. کلاس سٹارٹ ہو گئی ہے جی, مجھے ایک دفعہ یہاں پہ بتا دیں آپ نے لکھا ہے کلاس سٹارٹ. اچھا چلیں ٹھیک ہے, پھر انشاءاللہ تعالی ہم نیکسٹ ٹائم اس کو کر لیں گے انشاءاللہ تعالی. جزاکم اللہ خیرن کثیرا. سبحانک اللہ وبحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.